नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। साथमा छौं प्राविधिक साथी उत्तम पाण्डे र म श्रेया नेपाल। आज मिति 2078 साल चैत 27 गते आइतबार, चैत शुक्ल पक्ष नवमी तिथि, तदनुसार अप्रेल 10 सन् 2022, नेपाल सम्बत 1142। आज विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। उपचार खर्चको पीड़ा, गरीब बन्दै नागरिक, व्यक्तिगत लगानी घटाउँदै सरकार शीर्षकमा छापिएको खबर हो यो। महँगो उपचार प्रणालीका कारण हरेक वर्ष नागरिक गरीब हुँदै गएको सरकारी तथ्याङ्कले देखाएको छ। नागरिकको स्वास्थ्य सेवामा सरकारी लगानी बढ़ाउन थुप्रै प्रयास भए पनि लक्ष्य अनुसार काम हुन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकार गरेको छ। मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्वास्थ्य उपचारका लागि जनताले 57% रकम आफ्नै खल्तीबाट खर्च गर्दै आएका छन्। यसमा सरकारी लगानी नगर्नेछ। सन् 2020 भित्र स्वास्थ्य प्रणालीमा व्यक्तिको लगानी 44% झार्ने सरकारी योजना भए पनि सफल नभएको मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका सहसचिव डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार महँगो उपचार प्रणालीका कारण हरेक वर्ष राष्ट्रिय रूपमा 1.7% तथा गरीबीको रेखामुनि रहेका मध्ये 6.9% नागरिक झन गरीब हुने गरेका छन्। उपचारमा खर्च हुने मध्ये अधिकांश रकम औषधि खरिदमा हुने गरेको छ। हाल नेपालमा 5 लाख गरीब नागरिक स्वास्थ्य उपचारबाट वञ्चित रहेको राष्ट्रिय योजना आयोगको तथ्याङ्कमा उल्लेख गरिएको छ। पौडेलले भन्नुभयो, उपचारका लागि नागरिकको खल्तीको रकम धेरै प्रयोग भएपछि नागरिकमा वित्तीय जोखिम पनि बढ़ाउने गरेको छ। यसले स्वास्थ्य क्षेत्रमा सरकारी लगानी पुगेन भन्ने पनि देखाउँछ। राष्ट्रिय योजना आयोगका सदस्य उमाशंकर प्रसादले नेपालमा उपचार सम्भव भएको रोगको उपचार गर्न विदेशी नै परिपाटीलाई रोक्नुपर्ने बताउनुभयो। यसैबीच गोर्खापत्र दैनिकमै 53 लाखको स्वास्थ्य बीमा शीर्षकमा पनि खबर छापिएको छ। जनस्वास्थ्य सुलभ बनाउन सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ। गत 2072 हालसम्म नेपालमा स्वास्थ्य बीमा गर्ने कुल बीमितको संख्या 53 लाख पुगेको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म 53,04,270 जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्। 77 जिल्लामा विस्तार भएको स्वास्थ्य बीमामा 15,08,514 परिवारले सेवा लिएका छन्। सबैभन्दा बढ़ी प्रदेश एकमा 37% र सबैभन्दा कम मधेस प्रदेशमा 4.93% नागरिक स्वास्थ्य बीमामा आबद्ध रहेका छन्। गोर्खापत्र दैनिकले मुख्य खबर बनाएको छ। स्थानीय तह निर्वाचन गठबन्धनभित्र तालमेल किचलो, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। 30 वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन आबद्ध दलबीच भागभण्डा नमिल्दा तालमेलको मोडालिटी नै अन्यलमा परेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले 22 चैतमा चुनावी तयारीबारे काम गर्न भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति बनाउनु भएको थियो। स्रोतका अनुसार कुन स्थानीय तह कसले लिने भन्नेमा कुरा नमिल्दा सो समितिले तालमेलको मोडालिटी बनाउन सकेको छैन। तालमेलका विषयमा सबैभन्दा बढ़ी समस्या महानगरपालिकामा देखिएको छ। देशका 6 वटा महानगर काठमाडौँ, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगंज महानगरपालिकामा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाले बार्गेनिङ गरिरहेका छन्। स्थानीय तह निर्वाचन गठबन्धनभित्र तालमेल कि चलो शीर्षकमा राजधानी दैनिकले अग्रपृष्ठमा छापेको खबर हो यो। यता गोर्खापत्र दैनिकले अग्रपृष्ठमा स्थानीय तहको प्रसंगलाई खबर बनाएको छ। स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतदान सामग्री धमाधम आउन थालेका छन्। आयोगले मतदान हुनुभन्दा एक महिना अघि नै सबै सामग्री बुझाउने गरी फागुन अन्तिम साता आपूर्तिकर्तासँग सम्झौता गरेको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो करिब 15 प्रकारका सामग्री आयोगले बुझिसकेको छ। चैत अन्तिमदेखि जिल्लामा ढुवानी शुरू हुँदासम्म सबै सामग्री आइपुग्ने विश्वास गरेका छौं। मतदान प्रयोजनका लागि आयोगले 10 प्याकेजमा 23 प्रकारका सामग्री खरिद सम्झौता गरेको थियो। उक्त सामग्री खरिदका लागि आयोगले 27 करोड़ रूपियाँ खर्चिँदैछ। सम्झौता बमोजिम आपूर्तिकर्ताले मतदान र मतदान स्थलमा प्रयोग हुने साना आकारका सामान आयोगलाई बुझाइसकेको छ। मतदानमा प्रयोग हुने मतपेटिका, छेकबार, लाहा, सेक्युरिटी सिल अझै आइसकेको छैन। मतदानमा करिब 95,000 मतपेटिका आवश्यक पर्नेछ, प्रवक्ता पौडेलले भन्नुभयो। 25,000 मतपेटिका खरिद गर्न लागेका छौं। 60,000 भन्दा बढ़ी मतपेटिका आयोगसँग मौजात छ। आयोगसँग मौजदात मतपेटिका भने जिल्लास्थित निर्वाचन कार्यालयमा भण्डारण गरिएको छ। मतपत्रको आकार बढ़दा मतपेटिका थप्नु परेको आयोगले जनाएको छ। यसअघिको चुनावमा एउटा मतपेटिकामा करिब 500 भन्दा बढ़ी मतपत्र अटाएका थिए। आउन थाले मतदान सामग्री, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। एजेण्डा र निष्ठा होइन, पैसाले लड़िन्छ चुनाव, नयाँ पत्रिका दैनिकले मुख्य खबर बनाएको छ। निर्वाचन आयोगले 2074 मक्सिरमा भएको संघीय निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधि सभाका एक उम्मेद्वारले 25,00,000 खर्च गर्न पाउने सीमा तोकेको थियो। तर संसदको कार्यकाल सकिन 8 महिना बाँकी रहँदा कांग्रेस नेता शशांक कोइरालाले आयोगले तोकेको भन्दा 24 गुणा धेरै खर्च भएको सार्वजनिक अभिव्यक्ति दिनुभएको छ। त्यसबेला देशभरका 165 निर्वाचन क्षेत्रमा 1,944 उम्मेद्वार रहेका थिए। कांग्रेसका पूर्व महामन्त्री कोइरालाले चुनाव निकै खर्चिलो भएको भन्दै आफ्नो हिसाब सुनाउनु भएको हो। मैले आफ्नो कुरा गर्दा नवलपरासीबाट 3 पटक जिते। पहिलो चुनावमा मेरो खर्च 80,000 थियो, दोस्रो चुनावमा त्यो 3 करोड़ पुग्यो, गएको चुनावमा 6 करोड़ खर्च भयो। नेपाल विद्यार्थी संघ इलाम काठमाण्डू सम्पर्क मंचले शनिबार गरेको कार्यक्रममा उहाँले भन्नुभयो। नेपाल पब्लिक पोलिसी रिभ्यू जर्नलमा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले 2074मा 3 तहको चुनावमा 1,31,63 करोड़ खर्च भएको लेख गर्नुभएको छ। राजनैतिक वित्त व्यवस्थापन निर्वाचन सुधारको अवसर शीर्षक लेखमा उहाँले दल वा सरकारबाट हुने भन्दा उम्मेद्वार स्वयंले धेरै खर्च गर्ने गरेको उल्लेख गर्नुभएको छ। 2074मा सम्पन्न स्थानीय निर्वाचनदेखि प्रादेशिक र राष्ट्रिय संसदका गरी 3 निर्वाचनमा भएको खर्चको लेखाजोखा गरेको एक अनुसन्धानले दल वा सरकारबाट हुने भन्दा उम्मेद्वारबाट धेरै बेसी खर्च हुने तथ्य सार्वजनिक गरेको छ। पोखरेलले लेख्नु भएको छ, स्थानीय तहमा उम्मेद्वार र दलबाट करिब 50,95,00,000,000 र सरकारी तर्फ 18,46,00,000,000 गरी जम्मा 69,42,00,000,000 खर्च भएको दावी गरेको छ। यसैबीच उम्मेद्वारका लागि चुनाव खर्चिलो हुनुका पछाडि 3-4 कारण रहेका छन्। पहिलो, अहिलेको आस्थाको राजनीति छैन, स्वार्थ केन्द्रित बनेको छ। आस्थाको राजनीति स्वार्थ केन्द्रित राजनीतिमा बदलिँदै गएपछि राजनैतिक दलका कार्यकर्ता आफ्नो दलको पकड़भन्दा बाहिर हुन्छन् नै, त्यसलाई पैसाले प्रतिस्थापित गर्छ। 2048 निर्वाचनमा आफ्नै खर्चले चिउरा, दालमोठ, मकै खाएर नेता कार्यकर्ता परिचालित हुन्थे, तर अहिले कार्यकर्तालाई उम्मेद्वारले पाल्नुपर्ने वा किन्नुपर्ने स्थिति रहेको छ। पूर्व निर्वाचन आयुक्तका पूर्व प्रमुख भोजराज पोखरेल भन्नुहुन्छ, एजेण्डा र निष्ठा होइन, पैसाले लड़िन्छ चुनाव, नयाँ पत्रिका दैनिकले मुख्य खबर बनाएको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ, तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार। कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। गवर्नर निलम्बन प्रक्रियामा सर्वोच्चको नजिर, अभियोग लगाउनु अघि सफाईको मौका पाउनुपर्छ, राजधानी दैनिकले छापेको खबर हो यो। सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी भन्नुहुन्छ, नेपाल राष्ट्र बैंक ऐन 2058 आउनुको कारण नै गवर्नरलाई बलियो र पूरा कार्यकाल काम गर्न दिने उद्देश्य हो, तर सोही ऐनलाई टेकेर गवर्नर बारे कुनै पनि विवाद बाहिर नआएको अवस्थामा आफू अनुकूल काम गरेन भन्ने इगो राखी छानबिन समिति बनाएर निलम्बन गर्ने कार्य पूर्णत गलत छ भन्दै राजधानी दैनिकले उहाँको भनाई छापेको छ। यसै गरी अर्थविद तथा पूर्व अर्थ सचिव शान्तराज सुवेदीको भनाई पनि राजधानी दैनिकले छापेको छ। अर्थतन्त्र संकटमा पर्न लागिरहेको अवस्थामा सरकारले गवर्नरमाथि गरेको कार्यवाही अत्यन्तै दुर्भाग्यपूर्ण र गलत छ, सरकारले हाल मुलुकमा देखिएको संकटग्रस्त आर्थिक अवस्थामा गवर्नरलाई कार्यवाही गरेर गर्नै नहुने काम गरेको छ। एसएबी संवैधानिक कानूनका जानकार तथा वरिष्ठ अधिवक्ता विपिन अधिकारी भन्नुहुन्छ, नेपाल राष्ट्र बैंक आफैमा स्वतन्त्र निकाय भएकाले सरकारले गवर्नरमाथि बिना औचित्य जबरजस्ती कार्यवाही गर्नु अनुचित र कानूनको हिसाबले गलत छ। राष्ट्र बैंकले बनाउने नीति र नियमकै आधारमा वित्तीय प्रणाली र बैंक सञ्चालन हुने भएकाले यसमाथि सरकारले कुनै प्रकारको हस्तक्षेप गर्न हुँदैन र मिल्दैन, उहाँहरूको भनाईसहित राजधानी दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। यता अन्नपूर्ण पोस्टले स्वार्थको छायामा गवर्नरमाथि छानबिन, संयोजक भण्डारी अर्थमन्त्रीका नजिकका दाई शीर्षकमा खबर बनाएको छ। कायम मुकायम प्रधान न्यायाधीश कार्की र मुख्य रजिस्ट्रार कुवर बीच टसल शीर्षकमा राजधानी दैनिकले खबर बनाएको छ। सर्वोच्च अदालतमा कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की र मुख्य रजिस्ट्रार लालबहादुर कुवर बीच टसल शुरू भएको छ। न्याय परिषदको 26 फागुनको बैठकबाट मुख्य रजिस्ट्रार कुवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिश गरेसँगै कायम मुकायम प्रधान न्यायाधीश कार्कीसँग टसल शुरू भएको हो। यसअघि सर्वोच्चमा मुख्य रजिस्ट्रार भएकाहरू उच्च अदालतमा मुख्य न्यायाधीशमा सिफारिश भएकोमा कुवरलाई न्याय परिषद बैठकले न्यायाधीशमा मात्रै सिफारिश गरेपछि उहाँले अस्वीकार गर्दै आउनु भएको छ, राजधानी दैनिकले खबर बनाएको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले आचार संहिताको प्रभावकारिता शीर्षकमा सम्पादकीय छापेको छ। स्थानीय तहको निर्वाचन आउन लगभग एक महिना र केही दिन बाँकी छ। निर्वाचन आयोगले यताका दुई तीन महिनादेखि नै निर्वाचनको तयारी गरिरहेको छ। राजनैतिक दलहरू निर्वाचनलाई आफ्नो पक्षमा पार्न राजनीतिक गतिविधिलाई ग्रामीण तहसम्म पुर्याउँदैछन्। मुलुक संघीय गणतान्त्रिक युगमा प्रवेश गरेपछि स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको कार्यकारी र जनप्रतिनिधि संस्था हुन पुगेको छ। स्थानीय सरकारमा सक्षम विकासप्रेमी र लोकतन्त्रलाई संस्थागत गर्न सक्ने जनप्रतिनिधि विजयी हुँदा देशको आर्थिक तथा सामाजिक विकासले गति लिन्छ। यसका लागि निर्वाचनमा हुने विकृति र विसंगति अन्त्य गर्नुपर्छ। स्वतन्त्र र निष्पक्ष निर्वाचनले मात्र विकृति र विसंगति अन्त्य गर्छ। त्यसकै निम्ति नै निर्वाचन आचार संहिताको ठूलो महत्व रहेको छ। भेला वा सभामा कानूनले निषेध गरेको सामग्री प्रयोग गर्न हुँदैन भने सार्वजनिक सड़क, पोल वा स्थानमा दलको झण्डा, दल वा उम्मेद्वारको चुनाव चिन्ह राख्न नहुने व्यवस्था गरेको छ। बढ़ी खर्चिलो निर्वाचन नहोस् भन्ने उद्देश्यले हुनुपर्छ। क्लब, सामाजिक वा धार्मिक संस्थालाई अनुदान वा आर्थिक सहायता दिन नहुने व्यवस्था लगायतको प्रावधान आचार संहितामा गरिएको छ। आचार संहिता लागू गरेर मात्र हुँदैन, यसको पूर्ण परिपालन अझ महत्वपूर्ण छ। अनुगमनमा समेत प्रभावकारिता आवश्यक छ भन्दै आचार संहिताको प्रभावकारिता शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय छापेको छ। यता अन्नपूर्ण पोस्टमा प्रतिशोधपूर्ण निलम्बन शीर्षकमा सम्पादकीय छापिएको छ भने राजधानी दैनिकमा गठबन्धन सरकारको मनपर्दी शीर्षकमा सम्पादकीय छापिएको छ। यति बेला इतिहासमा नै सबैभन्दा बढ़ी मूल्य वृद्धि भएको छ। महँगीले जनता इतिहासमा नै सबैभन्दा बढ़ी प्रताड़ित भइरहेका छन्। तर शासक बलबाट र सिंहदरबारको घुम्ने मेचमाथि बसेर अन्धो भए जस्तै देखिएको छ। जनताको चुलो कसरी सस्तो र सुलभ बनाउने र आम जनतालाई कसरी राहत दिने भन्ने विषयमा सत्ताधारी संवेदनशील हुन नसक्नु घोर विडम्बना र दुःख भएको छ। राजधानी दैनिकले सम्पादकीय छापेको छ। यता कारोबार दैनिकमा अर्थतन्त्र जोगाउने जिम्मा अर्थ मन्त्रालयको शीर्षकमा सम्पादकीय छापिएको छ। अर्थतन्त्रलाई बाटो देखाउने काम अर्थ मन्त्रालयको हो र राष्ट्र बैंक अर्थ मन्त्रालयको सल्लाहकार मात्र हो। कारोबार दैनिकले सम्पादकीय छापेको छ। अब काठमाण्डुमा बस चढ़ने बित्तिकै 20 रूपियाँ राजधानीले खबर बनाएको छ। संघ सरकारले लामो दूरीको सवारी साधनको भाड़ा समायोजन गर्दै वृद्धि गरे लगत्तै छोटो दूरीका सार्वजनिक तथा मालवाहक सवारी साधनको पनि भाड़ा वृद्धि भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री स्तरीय निर्णय अनुसार यातायात व्यवस्था विभागले लामो दूरीको भाड़ा समायोजन गरेको एक सातामा नै बागमती प्रदेश सरकारले पनि प्रदेशभित्र सञ्चालन नहुने छोटो दूरीका सवारी साधनको भाड़ा वृद्धि गरेको बागमती प्रदेश सरकार अन्तर्गतको श्रम रोजगार तथा यातायात मन्त्रालयले आगामी वैशाख एक अर्थात नयाँ वर्षदेखि लागू हुने गरी प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीका सवारी साधनको भाड़ा वृद्धि गरेको हो। राजधानी दैनिकले खबर बनाएको छ। ललितपुर भैंसे पार्टीकी अचला पोखरेलले पाटन अस्पतालद्वारा उपलब्ध गराउँदै आएको क्यान्सरको औषधि नियमित सेवन गरिरहनु भएको छ। जीवनभर सेवन गर्नुपर्ने मासिक 6 लाख रूपियाँ बराबरको औषधि उहाँले निशुल्क प्राप्त गरिरहनु भएको छ। उहाँलाई 1.5 वर्ष अघि फोक्सोको क्यान्सर भएको थियो। शुरूमा खोकीको लक्षण देखिएपछि नजिकैको अस्पतालमा उपचार गराउँदा क्यान्सर पत्ता लागेको थियो। 2 महिनासम्म 6 साइकल केमोथेरापी चढ़ाएपछि उहाँले नियमित औषधि सेवन गर्दै आउनु भएको छ। शल्यक्रिया गर्न नमिल्ने भएपछि 6 साइकल केमोथेरापी चढ़ाएर उहाँले औषधि सेवन गर्न थाल्नुभएको हो। शुरूमा मासिक 2,80,000 रूपियाँ बराबरको औषधि सेवन गरेकी थिए। उहाँले भन्नुभयो औषधि अत्यधिक महँगो भएकाले क्यान्सर रोगका बिरामीको पहुँच बाहिर रहेछ। साथीहरूले पाटन अस्पतालमा निशुल्क औषधि पाइन्छ भन्दा अचलाले शुरूमा पत्याउनु भएन। क्यान्सर रोगीलाई निशुल्क औषधि गोर्खापत्र दैनिक अग्रपृष्ठमा छापेको छ। सरकारले लागू औषध नियन्त्रणमा कडाई गरे पनि दुर्व्यसनीको संख्या भने तीव्र बढ़िरहेको छ। पछिल्ला 13 वर्षमै देशभर 84,115 लागू औषध प्रयोगकर्ता बढ़ेको सरकारकै तथ्याङ्कले देखाएको छ। लागू औषध प्रयोगकर्ता बढ़ने क्रममा छन् उनीहरूको संलग्नता आपराधिक गतिविधिमा पनि बढ़ेको छ। बजारमा विभिन्न नाममा लागू औषध आउने भएकाले सबैले गहन रूपमा अध्ययन अनुसन्धान गर्न आवश्यक देखिन्छ। औषधि पसलहरूले समेत गोप्य रूपमा यस्ता लागू औषध बिक्री वितरण गर्दै आएका भेटिएका छन्। लागू औषध नियन्त्रण ब्यूरोको टेश्वरका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ भन्नुहुन्छ 13 वर्षमा 84,000 लागू औषध प्रयोगकर्ता थपिए। 2063मा देशभर 46,309 लागू औषध प्रयोगकर्ता रहेकामा 2076मा 1,30,424 पुगेका छन् नयाँ पत्रिका दैनिकले छापेको छ। सरकारले युक्रेन र रूसका छिमेकीका रूपमा रहेका 8 वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीको लागि नयाँ नियम बनाएको छ। युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, मालदोभा र बेलारूसमा नयाँ नियम लागू गरेको हो। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिसामा गएका एवं व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरू अल्पत्र पर्ने, ठगिने, बढ़ी रकम तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएकाले ती देश जान दिइने श्रम स्वीकृतिलाई व्यवस्थित गरिएको जनाएको छ। वैशाख 1 गतेदेखि लागू हुने गरी ती देश जाने नेपालीले मागपत्र प्रमाणीकरणका लागि नियोगबाट स्वीकृति लिनुपर्नेछ। वैदेशिक रोजगार विभाग ताहाचलका सूचना अधिकृत हरिराम नागिलाले हाल व्यक्तिगत श्रम स्वीकृतिका लागि साउदी अरेबिया, कतार, कुवेत र संयुक्त अरब इमिरेट्सका लागि यो नियम लागू रहेकोमा अब क्रोएसिया, अल्बानिया, पोल्याण्ड, रोमानिया, स्लोभाकिया, हंगेरी, मालदोभा र बेलारूसका लागि पनि नयाँ नियम लागू भएको बताउनुभयो। युक्रेन र रूसका छिमेकी श्रम गन्तव्यमा नयाँ नियम कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा सहित 18 हिमाल आरोहणका लागि 505 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार शुक्रबारसम्ममा 204 जनाले सगरमाथा आरोहणको लागि अनुमति लिएका छन् भने बाँकी 301 जनाले अन्य हिमाल आरोहणका लागि अनुमति लिएका छन्। कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। विद्यालयले सरकारलाई प्रत्येक वर्ष अनिवार्य रूपमा बुझाउनु पर्ने विवरण बुझाउने गरेका छैनन्। यसरी अटेर गर्ने विद्यालयलाई नियमन गर्ने निकायले मौखिक स्पष्टीकरण समेत सोध्ने गरेको छैन। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता सहसचिव डिल्ली राम रुइटेलले विवरण अनिवार्य रूपमा बुझाउनु पर्ने भए पनि सबैले नबुझाउने गरेको बताउँदै भन्नुभयो। करिब 20% विद्यालयले विवरण पठाउँदैनन्। नयाँ शैक्षिक सत्र शुरू भएको 2 महिनाभित्र विद्यालयले एकीकृत सूचना व्यवस्थापन प्रणाली मार्फत विवरण बुझाइसक्नुपर्ने नियम छ। विद्यालयले अनलाइन मार्फत इन्ट्री गरेपछि केन्द्रले पासवर्ड उपलब्ध गराउने गरेको विवरण बुझाउन विद्यालयको अटेरी गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने उत्तम पाण्डेलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हौस् त, नमस्ते।